यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेद्वारहरूको मनोनयन हुँदै नेपाली कंग्रेस र नेकपा एमालेद्वारा उम्मेद्वारहरूको टुंगो। प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाई शुरू। तराई मधेसमा चिसो बढ्दै जाँदा त्यहाँको जनजीवन प्रभावित र इरानमा जारी विरोध प्रदर्शनमा 35 मृत्यु। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेद्वारहरूको मनोनयन हुँदैछ। आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारहरूको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय सभामा रिक्त हुने कुल 18 सदस्यका लागि आगामी माघ 11 गते निर्वाचन हुँदैछ। आयोगले यसअघि यही पुष 19 गते मतदाता नामावली प्रकाशन गरिसकेको छ। त्यस्तै हिजो मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आयोगका अनुसार यही पुष 24 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, पुष 27 गते उम्मेद्वारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ। राष्ट्रिय सभामा आगामी फागुन 20 गतेदेखि 18 सदस्यको पद रिक्त हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। नेपाली कंग्रेसले आगामी माघ 11 गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ। कंग्रेसको आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले 9 जना उम्मेद्वारको टुंगो लगाएको कंग्रेस नेता मेनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र रंजित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल सिन्हा, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललित बहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्प बहादुर खाती उम्मेद्वार बन्ने टुंगो लागेको नेता विश्वकर्माले जानकारी दिनुभयो। राष्ट्रिय सभा निर्वाचनमा नेपाली कंग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल गर्ने सहमति भएसँगै कंग्रेसले 9 सीट, एमाले 8 सीट र जसपा नेपालले 1 सीट पाउने सहमति भएको हो। निर्णय भएसँगै उम्मेद्वारहरू नोमिनेशनका लागि सम्बन्धित प्रदेश सदरमुकाम पुगिसकेको पनि नेता विश्वकर्माले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्रिय सभाका लागि 6 जना उम्मेद्वारको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मीना सिंह रखाल र लीला भण्डारीलाई उम्मेद्वार बनाउने निर्णय गर्नुभएको छ। राजनैतिक दलबीचको सहमति अनुसार नेपाली कंग्रेस र एमाले 7-7 सीट, नेकपा माओवादी राजनैतिक दलबीचको सहमति अनुसार नेपाली कंग्रेस र नेकपा एमाले 7-7 सीट, नेकपा माओवादी केन्द्रले 3 सीट र जसपा नेपालले 1 सीट लिने सहमति भए अनुसार एमाले आफ्नो तर्फबाट 6 उम्मेद्वार टुंगो लगाएको हो। एमाले आफ्नो भागमा परेको थप 1 सीटका लागि उम्मेद्वार छान्न बाँकी रहेको जनाएको छ। एमाले मध्य प्रदेशको उम्मेद्वार टुंगो लगाउन बाँकी राखेको हो। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। आयोगले निर्वाचनका लागि मतपत्र छपाईको काम शुरू गरेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नावली र मतपत्र छपाई शुरू गरेको छ। आयोगका अनुसार अहिले मतदाता नावली र समानुपातिक तर्फको मतपत्र धमाधम छपाई भइरहेको छ। कार्यतालिका अनुसार माघको पहिलो सातासम्ममा मतदाता नावली र दोस्रो सातासम्ममा समानुपातिक मतपत्र छपाई सम्पन्न गरिनेछ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई।
निर्वाचनको लागि मतपत्र र मतदाता नामावली छपाईको काम प्रारम्भ भएको छ। मतदाता परिचय हामी यसपछि छपाई गर्छौ। मतदाता नामावली माघको पहिलो हप्तामा छपाई सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ भने समानुपातिको मतपत्र छपाईको काम सुरु भएको छ। त्यो माघको दोस्रो हप्तासम्ममा पुरा हुन्छ। त्यसपछि प्रत्यक्षको छाप्ने गरी कार्ययोजना बमोजिम काम अगाडि बढिरहेको छ।
मतदाता नावली र समानुपातिक तर्फको मतपत्र छपाई सकिएपछि प्रत्यक्ष तर्फको मतपत्र छाप्ने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ। मतदाता नावलीमा कुल 1,90,00,000 संख्या रहेकाले त्यसको 5% बढाएर प्रत्यक्ष र समानुपाती गरी करिब 4 करोड़ मतपत्र छपाई गरिनेछ। आयोगका प्रवक्ता भट्टराईका अनुसार मतदाता नावली 4 प्रति रहने, जसमा 1 प्रति रंगीन र 3 प्रति सादा छपाई हुनेछ।
मतदाता नामावली 4 प्रति छापिन्छ, एउटा रंगीन र 3 प्रति सादा। मतपत्र चाहिँ हामीले मतदाताको संख्या 1,90,00,000 लगभग छ। इमर्जेन्सी म्यानेजमेन्टका लागि आवश्यक पर्न सक्ने गरी 5% थप गरेर करिब 2 करोड़ प्रत्यक्ष तर्फको र 2 करोड़ समानुपातिक तर्फको गरेर करिब 4 करोड़ मतपत्र छाप्नु पर्ने अवस्था छ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले तीव्र रूपमा तयारी गरिरहेको छ। मतदाता नावली र मतपत्र छपाई सकिएपछि मतदाता परिचय पत्र छपाई गरिने आयोगले जनाएको छ। छपाईका लागि आयोगले आन्तरिक सँगै बाह्य जनशक्ति समेत परिचालन गरेको प्रवक्ता भट्टराई बताउनुहुन्छ।
हामीले विभिन्न टास्क फोर्सहरू बनाएका छौँ निर्वाचन आयोगको कर्मचारीहरूको, त्यही अनुसार कर्मचारीहरू परिचालन भइरहनु भएको छ र आयोगका कर्मचारीले नपुग्ने अवस्थामा अन्य निकायका कर्मचारी समेत ल्याएर उहाँहरूलाई यो काममा खटाइएको।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले छपाई सुरु गरेको मतपत्र मार्फत मतदाताले सक्षम प्रतिनिधि चुन्ने अवसर पाउनेछन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्टपछि अब अर्को विषय। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ। ललितपुर लुबु लामाटार स्थित लिङदेन निवासमा आज बिहान भएको भेटमा आसन्न प्रतिनिधि सभा निर्वाचन, समसामयिक राजनैतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। सर्वदलीय सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगंजमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुंगो लागेपछि आज बिहानदेखि वीरगंजको जनजीवन सामान्य बन्दै गइरहेको छ। लगातार 2 दिनदेखि विरोध प्रदर्शनका कारणले त्यहाँ कर्फ्यू जारी गरिएको थियो। हिजो बेलुकादेखि भने वीरगंजका बजार छिटफुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढ़ेको छ। लगातारको शीतलहरका कारण चिसो बढ़ेपछि कैलालीको गौरी गंगा नगरपालिका कार्यालयले 1 हप्ताका लागि नगर क्षेत्रका विद्यालयहरूमा विदा दिएको छ। नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठन पाठन प्रभावित भएकोले यही पुष 24 गतेदेखि आगामी माघ 2 गतेसम्मका लागि विदा दिएको उल्लेख छ। बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण तराई मधेसको जनजीवन प्रभावित बनिरहेको छ। राष्ट्रिय समाचार समिति राष्ट्रसले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा तालिम केन्द्र भवन निर्माण गरेको छ। आम संचारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले तालिम केन्द्र भवन निर्माण गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको दायरा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ। विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदहरूले कानूनी मापदण्ड विपरीत अनुमति बिना छायांकन गरिएका चलचित्रहरू निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भएको छ। संघीय संसद सचिवालयमा बसेको समितिको बैठकमा सांसदहरूले कानूनी मापदण्ड र प्रक्रिया पालना नगरी चलचित्र निर्माण तथा प्रदर्शन गरिएको अवस्थामा कसुरको प्रकृति अनुसार सजायको व्यवस्था आवश्यक रहेकोमा जोड दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एक किसिम विज्ञापन सन्देश।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। थोरै लगानीमा राम्रो आमदानी गर्न सकिने भएपछि पछिल्लो समय च्याउ खेतीप्रति युवाहरूको आकर्षण बढ़न थालेको छ। कम मेहनत र परिवारसँगै रहेर विदेशमा भन्दा राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीमा गएर फर्केका मोरङका युवाहरू अहिले गाउँमै व्यावसायिक रूपमा च्याउ खेती गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारी।
पैसा कमाउन जागिर गर्नुपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई मोरङ धनपालथान गाउँपालिका एक नोसाका सञ्जय कुमार मण्डलले गलत साबित गर्नुभएको छ। झण्डै 8 वर्ष रोजगारीका लागि मलेसिया र साउदीमा काम गरेर फर्केपछि व्यावसायिक रूपमा गाउँमा शुरू गरेको च्याउ खेतीबाट विदेशभन्दा राम्रो आमदानी गर्न उहाँ सफल हुनुभएको छ। 8 वर्षदेखि 7 वटा टहरामा च्याउ खेती गर्दै आउनुभएका मण्डलले अहिलेसम्म 10 लाख रूपियाँ लगानी भइसकेको र त्यसबाट वार्षिक 8 लाख रूपियाँसम्म आमदानी हुने गरेको सुनाउनुभयो।
बिग्रेन भन्ने त ठिकै छ, विदेश भन्दा लाख गुणा राम्रो छ च्याउ खेतीमा। 9 लाख 10 लाख लगानी गर्छु नि, त्यसमा सालको 8-9 लाख आमदानी आइहाल्छ। विदेशमा 3-4 लाख लगानी गरेर जानु, त्यहाँ सालमा कति आमदानी हुन्छ तपाईँ, त्यही 4-5 लाख हुन्छ। त्यो भन्दा बरु स्वदेशमा बसेर राम्रो आमदानी हुन्छ च्याउ खेती गरेर।
च्याउ खेतीबाट आएको आमदानीले जग्गा तथा ट्राक्टर खरिद गरेको र घर खर्च समेत त्यसैबाट चलेको उहाँको भनाइ छ।
त्यसैमा घर चलिराखे छ, बालबच्चा पढाइ लेखाइ सबै यसैमा छ, जग्गा पनि थपेछु, ट्राक्टर सेक्टर त्यहीबाट थपेछु।
2073 सालदेखि धनपालथान गाउँपालिका 6 का कपिल राजवंशीले पनि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनु भएको छ। 4 वटा टहराबाट शुरू गरेको च्याउ खेतीबाट राम्रो आमदानी हुन थालेपछि त्यसलाई विस्तार गर्दै अहिले 7 वटा टहरामा उहाँले च्याउ खेती गर्दै आउनु भएको छ। उहाँले गाउँको आधा दर्जन भन्दा बढी युवाहरूलाई समेत रोजगारी प्रदान गर्दै आउनु भएको छ।
स्वदेशमा रोजगारी मात्रै होइन, यसमा हामीले निर्यात र आत्मनिर्भर पनि बन्न सक्छ। 5% पनि हामी च्याउको भेराइटीहरू युज गर्न सकेका छैनौँ। 5% पनि टेक्नोलोजी भित्राउन सकेको छ, च्याउको भित्राउन सक्यो भने हामी एक्सपोर्ट पनि गर्न सक्छौँ बाहिर। यहाँ पनि कोडिसेप च्याउ उत्पादन गर्न सकिन्छ, जुन कि 1 लाख रुपियाँ केजी 1.5 लाख रुपियाँ केजी त्यसमा त हामी गएको छैनौँ। राज्यले सिपहरू टहराहरूको इन्फ्रास्ट्रक्चरको टेक्नोलोजीहरू दियो भने यहाँ धेरै ठुलो सम्भावना छ, युवाहरूलाई विदेश जानु पर्दैन।
बेमौसममा उत्पादन भएका च्याउले बजारको मागलाई पूरा गर्न सकेको छैन। घरमै आएर उत्पादित च्याउहरू व्यापारीहरूले लैजाने गरेका छन्। सरकारी अनुदान लिन वा लगानी जुटाउन सके व्यावसायिक रूपमा च्याउ खेती विस्तार गर्न सकिने भएकाले तीनै तहको सरकारले च्याउ खेतीका लागि किसानलाई अनुदानको व्यवस्था गर्नु आवश्यक देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विराटनगर संवाददाताको यो रिपोर्टपछि अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानमा आर्थिक कठिनाई विरूद्ध भइरहेको विरोध प्रदर्शनका क्रममा भएको हिंसामा कम्तीमा 35 जनाको मृत्यु भएको छ भने 1200 भन्दा बढ़ीलाई हिरासतमा लिएको मानव अधिकारवादीहरूले जनाएका छन्। एक हप्ताभन्दा बढ़ी समयदेखि जारी प्रदर्शनमा 29 जना प्रदर्शनकारी, 4 बालबालिका र 2 जना सुरक्षा बलका सदस्यको ज्यान गएको बताइएको छ। देशका 31 मध्ये 27 प्रान्तका 250 भन्दा बढ़ी स्थानमा प्रदर्शन फैलिएको छ। अर्ध आधिकारिक फोर्स समाचार एजेन्सीका अनुसार सड़कका क्रममा करिब 250 प्रहरी र रिभोल्युसनरी गार्डका वासिज स्वयंसेवक बलका 45 सदस्य घाइते भएका छन्। तर सरकारले मृतक र घाइतेको समग्र विवरण भने सार्वजनिक गरेको छैन। सोमबार राति इरानी राष्ट्रपति मसूद पेजेस्कियानले घटनाबारे पूर्ण अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रदर्शनले उग्र रूप लिएको इराकसँग सीमा जोड़िएको इरानको इलाम प्रान्त कुर्दिस र लूर समुदायको बसोबास क्षेत्र हो, जहाँ गहिरो आर्थिक समस्या उत्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या भएमा अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिनुभएको छ। ट्रम्पको सो चेतावनीप्रति इरानी अधिकारीहरूले पनि कड़ा प्रतिक्रिया जनाउँदै आएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेद्वारहरूको मनोनयन हुँदै नेपाली कंग्रेस र नेकपा एमालेद्वारा उम्मेद्वारहरूको टुंगो। प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाई शुरू। तराई मधेसमा चिसो बढ्दै जाँदा त्यहाँको जनजीवन कष्टकर र इरानमा जारी विरोध प्रदर्शनमा 35 जनाको मृत्यु। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।